चलें काम शुरू कर रहे हैं। अल्हम्दुलिल्लाह वकफा वसलामुन अला इबादिल्लज़ीन अस्तफा अम्मा बाद अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम। قال هذا رحمة من ربي فإذا جاء وعد ربي جعله دكا وكان وعد ربي حقا سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما। تو سورہ کہف کی آیت نمبر 98 ساجد نے تلاوت کری تھی کہ جس میں اللہ تعالیٰ فرماتے ہیں قال هذا رحمة من ربي کہ ذوالقرنین جو کہ جسٹ رائٹیس کنگ تھے رائٹ جن کا واقعہ ہم پڑھ رہے ہیں اب آخری سٹوری This is the last story of Surah Kahf. ٹھیک ہے last of the five stories. تو وہ سکندر ذوالقرنین کی اسٹوری ہے سکندر بھی ان کا نام آتا ہے اور ذوالقرنین از دا ایکچوئل نیم جو کہ قرآن میں ان کے لیے استعمال کیا گیا ہے تو انہوں نے کیا کہا قال ہی سیڈ ھذا رحمۃ من ربی یہ میرے رب کی رحمت ہے ٹھیک ہے دس از مرسی فرام مائی لارڈ فَإِذَا جَاءَ وَعْدُ رَبِّي جَعَلَهُ دَكَّا Then when the promise of my Lord will come یعنی جب اللہ تعالیٰ کا وعدہ آئے گا کیا مطلب جو اللہ تعالیٰ نے وعدہ فرمایا ہے کہ قیامت آئے گی یا یہ جو میں نے وال بنائی ہے یہ وال ٹوٹ جائے گی ٹھیک ہے نا تو یہ دونوں پاسبل ہو سکتے ہیں کہ میرے رب کا وعدہ آئے گا تو اللہ تعالیٰ نے بہت ساری چیزوں کا وعدہ کیا ہے ان میں سب سے بڑا وعدہ کیا ہوتا ہے کہ جو نیکی کرے گا وہ جنت میں جائے گا جو برائی کرے گا وہ جہنم میں جائے گا ایمان والے نیکی میں جائیں گے اور کافر سوری ایمان والے جنت میں جائیں گے اور کافر جہنم میں جائیں گے یہ اللہ تعالیٰ کا وعدہ ہے اسی طریقے سے ایک اور بہت بڑا وعدہ کیا ہے اللہ تعالیٰ کا کہ قیامت کا دن قائم ہوگا قیامت آئے گی جس میں سارے انسانوں کو بلکہ ساری مخلوقات کو دوبارہ سے اللہ تعالیٰ زندہ کریں گے اور ان کا حساب کتاب ہوگا رائٹ یہ بھی اللہ تعالیٰ کا بہت بڑا وعدہ ہے لیکن اس کے علاوہ بھی اللہ تعالیٰ کے کچھ وعدے ہیں مثال کے طور پر جیسے عیسیٰ علیہ السلام دنیا میں واپس آئیں گے رائٹ اور اس طرح کی بہت ساری اور تفصیلات جو کہ قیامت کی نشانیاں کہلاتی ہیں تو اس دیوار کا ٹوٹ جانا یہ بھی اللہ تعالیٰ کا وعدہ ہے تو ذوالقرنین نے کہا کہ فَإِذَا جَاءَ وَعْدُ رَبِّي جَعَلَهُ دَكَّا جب میرے رب کا وعدہ آ جائے گا نا تو یہ دیوار لیول ہو جائے گی ٹوٹ جائے گی کرچی کرچی ہو جائے گی بکھر جائے گی رائٹ دکا ہو جائے گی دکا کا مطلب ہوتا ہے کہ اٹ ول بی لیولڈ ٹو دا گراؤنڈ ٹھیک ہے موسیٰ علیہ السلام کی اسٹوری آپ لوگوں کو پتا ہوگی کہ وہ ماؤنٹ سائنائی جس کو کہ عربی میں جبل طور کہتے ہیں یہ اس وادی میں ہے دا ویلی آف سائنائی جو کہ ایجپٹ اور سعودی عرب کے بیچ میں ہے ایک جگہ ٹھیک ہے وادی سینا انگریزی میں سائنائی کہتے ہیں تو اس کے اندر ایک پہاڑ ہے جس کو کہ جبل طور کہتے ہیں اس طور پہاڑ کے اوپر جا کر کے موسیٰ علیہ السلام اللہ تعالیٰ سے کلام کیا کرتے تھے بات کیا کرتے تھے ٹھیک ہے تو ایک دن موسیٰ علیہ السلام نے اللہ تعالیٰ کے سامنے اپنی خواہش ظاہر کری کہ میں آپ کو دیکھنا چاہتا ہوں ٹھیک ہے کہ میں آپ کو دیکھنا چاہتا ہوں کیونکہ اب تک موسیٰ علیہ السلام کے ساتھ اللہ تعالیٰ بات کیا کرتے تھے کلام کیا کرتے تھے تو دیکھیں ایک اصول کی بات ہمارے اسکالرز ہمیں سمجھاتے ہیں کہ جب بھی کسی سے ہم بات کرتے ہیں نا ٹھیک ہے صرف بات کر رہے ہیں فار ایگزامپل ہم جو ہیں فون کے اوپر کسی سے بات کر رہے ہیں یا ہم چیٹنگ کے اوپر کسی سے بات کر رہے ہیں فیس بک پہ آپ جا کر کے جو بھی کس طرح سے بات کرتے ہیں میں نے اپنے آپ کو فیس بک سے بالکل شروع میں کوئٹ کر لیا تھا تو اب مجھے پتہ ہی نہیں ہے یاد ہی نہیں کہ فیس بک کیا چیز ہوتی تھی کیسے ہوتی تھی لیکن ظاہر ہے فیس بک از ون آف دا موسٹ پاپولر سوشل میڈیا پلیسز ٹھیک ہے تو فیس بک کے اوپر کسی سے آپ کمیونیکیشن کسی طرح سے کر رہے ہیں یا کسی اور طریقے سے آپ چیٹنگ وغیرہ کر رہے ہیں تو तो इन सब को हम बात करना कह सकते हैं। बात करना क्यों? इसलिए कि ये मुलाकात करना तो नहीं है ना, मुलाकात करना तो एक्चुअली फिजिकल मीटिंग को कहते हैं, ठीक है। लेकिन उसूल की बात ये है कि जब भी हम किसी से बात करते हैं ना, तो इवेंचुअली अल्टीमेटली हमें उनसे मुलाकात करने का दिल चाहता है, ठीक है। जब भी हम किसी से बात करते हैं तो फिर हमें मुलाकात करने का भी दिल चाहता है। इस वजह से आप लोगों के लिए स्पेशली जो कि यूथ में हैं, अपनी नौजवान हैं, तो अगर आप सोशल मीडिया पर जा करके या फोन्स के जरिए से किसी भी तरीके से अगर कुछ लोगों से बात कर रहे हैं जो कि अच्छे लोग नहीं हैं, ठीक है ना, नेक लोग नहीं हैं, उनसे आप बात कर रहे हैं, तो ये मत समझें कि मैं तो सिर्फ बात करता हूँ। या चूंकि लड़कियां भी सुन रही हैं तो वो लड़कियां ये मत समझें कि जी मैं तो सिर्फ बात करती हूँ, मैं कोई मुलाकात को थोड़ी कर रही हूँ उनसे। नहीं, ऐसा नहीं होगा। इसलिए कि बात से बात बढ़ती है और फिर अल्टीमेटली मुलाकात तक बात पहुंचती है, क्योंकि दिल के अंदर फिर शौक पैदा होता है मुलाकात करने का, ठीक है। तो आप ये मत समझे कि सिर्फ ये बात तक ही रहेगी, बल्कि ये मुलाकात तक जाएगी, ठीक है। या कम से कम आपके दिल में शौक तो पैदा होगा ना, अब मुलाकात उससे कर सकें या ना कर सकें तो ये तो डिपेंड करता है हालात के ऊपर। हो सकता है आपके कंट्री के अंदर आपका वो फ्रेंड ना रहता हो, अगर कंट्री से बाहर रहता हो तो फिर उससे मुलाकात करना मुश्किल होगा, अगर कंट्री के अंदर रहता है तो फिर मुलाकात करना आसान होगा, अगर सिटी के अंदर रहता है तो और भी मुलाकात करना आसान होगा, ठीक है। लेकिन अगर बहुत ही दूर पार में कहीं रहता है, बिल्कुल 7 कॉन्टिनेंट्स दूर, तो उससे फिर मुलाकात करना मुश्किल होगा, लेकिन दिल के अंदर मुलाकात की तमन्ना तो पैदा होगी ना, राइट। तो अगर हम बुरे लोगों से, दुनियादार किस्म के लोगों से, गुनहगार लोगों से जिनकी जिंदगियां नेकी पर नहीं है, ठीक है ना, अल्लाह के खौफ उनकी जिंदगी का हिस्सा नहीं है, कयामत का शौक उनकी जिंदगी का हिस्सा नहीं है कि जन्नत में पहुंचने का शौक हो उनको, तो ऐसे लोगों के साथ अगर हम बात कर रहे हैं तो दिल में उनसे मुलाकात की तमन्ना पैदा होगी। दिस इज ह्यूमन नेचर, ये ह्यूमन नेचर है, ये किसी पाकिस्तानी इंडियन नेचर नहीं है ये कि जी हाँ पाकिस्तानियों को दिल चाहता है मुलाकात करने का। नो, दिस इज ह्यूमन नेचर, ठीक है ना। एंड व्हाट इज द प्रूफ? दिस प्रूफ इज फ्रॉम द क्रिएटर्स वर्ड्स, ओन वर्ड्स, कि अल्लाह ताला से सिर्फ एक नबी अलैहिस्सलाम ने बात करी थी दुनिया के अंदर, दुनिया में सिर्फ एक नबी अलैहिस्सलाम ने अल्लाह ताला से बात करी थी। वो कौन से नबी थे? हजरत मूसा अलैहिस्सलाम। किसी और नबी ने अल्लाह ताला से बात नहीं करी थी। उनके पास जो मैसेजेस आते थे वो जिब्राइल अलैहिस्सलाम के थ्रू आते थे, राइट। नबी खुद तो नहीं बात करते थे ना, लेकिन मूसा अलैहिस्सलाम ने अल्लाह ताला से बात करी थी, बाकायदा अल्लाह ताला की तरफ से उनको साउंड आता था, यानी उनकी आवाज आती थी साउंड वेव्स की शक्ल में, जिस तरह से हमारे दुनिया के अंदर लोग एक दूसरे से को सुनते हैं ना, साउंड वेव्स की शक्ल में सुनते हैं, साउंड वेव्स की शक्ल में उनकी बात हम तक पहुंचती है। उसी तरह अल्लाह ताला की जो आवाज है वो इस अल्लाह ताला के हुक्म से दुनिया के साउंड वेव्स की शक्ल में ट्रांसफॉर्म होकर के मूसा अलैहिस्सलाम के ईयर्स तक आती थी, ईयर ड्रम्स तक आती थी, ईयर ड्रम से होती हुई उनके दिमाग में जाती थी, जिस तरह से हम किसी की आवाज सुनते हैं। तो मूसा अलैहिस्सलाम ने अल्लाह ताला से जब बातें करी तो मूसा अलैहिस्सलाम के दिल में ख्वाहिश पैदा हुई कि मैं अल्लाह ताला को देखूं, ठीक है, मुलाकात की ख्वाहिश हुई, क्योंकि मुलाकात देखने से ही होती है, ठीक है। लेकिन अल्लाह ताला ने उनको मना कर दिया कि लन तरानी, कि तुम हरगिज मुझे नहीं देख सकोगे, इसलिए कि मुझे देखने के लिए ना तुम इस दुनिया में रहते हुए मुझे नहीं देख सकते, ठीक है ना। इस दुनिया में मैंने तुम्हें ऐसी आंखें अता नहीं करी हैं, इस दुनिया के अंदर तुम यानी बर्दाश्त ही नहीं कर सकते मुझे देखना, ठीक है। तो अल्लाह ताला ने मना कर दिया। तो फिर मूसा अलैहिस्सलाम के शौक को देखते हुए अल्लाह ताला ने उनसे कहा कि अच्छा तुम मुझे तो नहीं देख सकते, लेकिन तुम ना अपने, तुम जिस पहाड़ पे खड़े हुए हो जबले तूर, उसके बराबर में भी एक पहाड़ था, क्योंकि वहां तो पूरी पहाड़ों की वादी है ना, तो उसके बराबर में भी एक पहाड़ था, तो तुम उस पहाड़ को देखो, मैं अपना नूर, ठीक है, सिर्फ अल्लाह ताला का नूर, अल्लाह ताला ने फरमाया कि मैं अपना नूर जो है ना वो उस पहाड़ के ऊपर डालूंगा, तो तुम उस नूर को देख लेना। जब मैं पहाड़ पर नूर को डालूंगा ना, इसलिए कि अल्लाह ताला तो नूर है, हमारे हिसाब से तो अल्लाह ताला यानी क्या है हमें एग्जैक्टली नहीं पता ना, हमें कुछ नहीं पता इसके बारे में, अल्लाह ताला की कॉम्पोजिशन कैसी है, अल्लाह ताला कैसे नजर आते हैं, ये सब कुछ तो हमें नहीं पता। तो अल्लाह ताला एक नूर की शक्ल में फिर अपने आप को कभी कभी जाहिर करते हैं, लेकिन हम इस दुनिया की आंखों से उस नूर को देख नहीं सकते, ठीक है। ख्वाब के अंदर कुछ हजरात, बहुत नेक लोग, ان کو اللہ تعالیٰ کی زیارت ہوئی ہے. نبی علیہ السلام کو بھی خواب میں اللہ تعالیٰ کی زیارت, زیارت کا مطلب ہوتا ہے ویژن, ٹو بی ایبل ٹو سی ہم, بٹ ناٹ ان ود یور آئز. ٹھیک ہے نا, خواب میں ہم یعنی خواب میں اللہ تعالیٰ کو دیکھا جا سکتا ہے اگر اللہ تعالیٰ چاہے اپنے آپ کو دکھانا. ٹھیک ہے, تو نبی علیہ السلام نے بھی خواب میں اللہ تعالیٰ کو دیکھا. حضرت امام ابو حنیفہ رحمۃ اللہ علیہ بہت بڑے امام جو تھے, امام اعظم, انہوں نے بھی بہت دفعہ اللہ تعالیٰ کی زیارت کری خواب میں. امام احمد ابن حنبل رحمۃ اللہ علیہ انہوں نے بھی اللہ تعالیٰ کی کئی بار زیارت کری. ٹھیک ہے, یا کم از کم ایک بار زیارت کری. اسی طرح سے اور بھی اللہ تعالیٰ کے فرینڈز ہوتے ہیں خواب میں اللہ تعالیٰ کو دیکھ سکتے ہیں. ٹھیک ہے, دیکھتے ہیں. اچھا, اس پہ ایک سوال ہوتا ہے کہ بھائی اگر جاگتے ہوئے نہیں دیکھ سکتے تو خواب میں کیسے دیکھ لیتے ہیں؟ اس کا ایک جواب ہے بڑا اچھا سا, آسان سا. کسی کو پتہ ہے کہ اسی دنیا میں تو ہم ہوتے ہیں, خواب میں بھی تو یعنی جو ہم سو رہے ہوتے ہیں تو ہم دنیا میں اپنے بستر پر ہی سو رہے ہوتے ہیں نا. امام ابو حنیفہ رحمۃ اللہ علیہ بھی دنیا کے ہی کسی بستر پہ سو رہے ہوں گے. ٹھیک ہے, تو خواب میں کیسے زیارت ہو جاتی ہے پھر اللہ تعالیٰ کی؟ جی, اس کا جواب
خواب اللہ تعالیٰ کی طرف سے ہوتا ہے.
اچھا, ایک تو یہ کہ اس کلاس کے اندر نا لکھ کے جواب دینا ضروری ہے. ٹھیک ہے, آپ وائس پہ جواب نہیں دے سکتے, تو دیٹ از اے پروٹوکال. اوکے, لیکن آپ کے جواب صحیح نہیں ہے. ٹھیک ہے, صحیح جواب بتائے. بیکاز وی آر انکانشیس. انکانشیس ہونا اس کا کیا تعلق بھی اللہ تعالیٰ کو دیکھنے سے؟ جس طرح ایک مقام سے دوسرے مقام پہ پہنچا جاتا ہے, پہنچ جاتے ہیں. اچھا, خواب میں ہم ایک مقام سے دوسرے مقام پہ پہنچ جاتے ہیں, یعنی ٹھیک ہے پہنچ جاتے ہیں, لیکن اللہ تعالیٰ کو دیکھنے سے اس کا کیا تعلق؟ لیکن چلیں آپ کا یہ جواب ہی ہم دیکھتے ہیں, اسی جواب کو, کہ ہم خواب میں ایک مقام سے دوسرے مقام پہ پہنچ جاتے ہیں. تو کیسے پہنچ جاتے ہیں ایک مقام سے دوسرے مقام پہ؟ رائٹ, ہم بیٹھے ہوئے ہوتے ہیں, یعنی سوری سو رہے ہوتے ہیں ہم سعودی عرب کے اندر, اور پہنچ جاتے ہیں ہم پاکستان کے اندر یا انڈیا کے اندر یا امریکہ کے اندر. آور اسپرچوئل باڈی از ان دا اسکائی, اٹس ناٹ ان دا اسکائی, ہاں اٹس ان دا ہیونز. اچھا, تو سفر کرتی ہے. ٹھیک, چلیں ٹھیک ہے, یہ آپ نے چلیں اچھے کچھ جواب دیے. کسی اور نے یہاں جواب دینا ہے؟ دیکھیں, صبح اٹھنے کی دعا یاد ہے کسی کو؟ صبح اٹھنے کی, الحمد للہ الذی احیانا. یہ تو یاد کر لینی چاہیے سب کو, جس کو یاد نہیں ہے وہ یاد کر لے. صبح اٹھ کر کے سب سے پہلے یہ دعا پڑھا کریں, نبی علیہ السلام کی سنت تھی اور ہم کو بھی یہ کرنا چاہیے. ٹھیک ہے, الحمد للہ الذی احیانا بعد ما اماتنا و الیہ النشور. یہ ہے صبح اٹھنے کی دعا. ٹھیک ہے, اس کا مطلب کیا ہے کہ تمام تعریفیں اس ذات کے لیے ہیں احیانا, جس نے ہمیں زندہ کیا, جس نے ہمیں زندہ کیا, بعد ما اماتنا, بعد اس کے کہ ہم مر چکے تھے, ہم مر چکے تھے, وَإِلَيْهُ النُّشُورُ, اور اسی کی طرف ہم لوٹ کے جائیں گے. کیا مطلب, صبح اٹھ کر کے آپ یہ والی دعا کیوں کر رہے ہوتے ہیں کہ اللہ تعالیٰ کی تعریف ہے کہ جس نے ہمیں زندہ کیا؟ کیا مطلب ہے اس کا کہ جب ہم سو رہے ہوتے ہیں نا تو اس وقت ایکچولی ہم مر چکے ہوتے ہیں, وی آر ڈیڈ. ٹھیک ہے, وہ مر چکے کیسے ہوتے ہیں؟ حالانکہ ہماری سانس تو آ رہی ہوتی ہے, ہماری باڈی جو ہوتی ہے وہ زندہ ہوتی ہے, لیکن ہم مر چکے ہوتے ہیں. اس کا مطلب کیا ہوتا ہے؟ اس کا مطلب یہ ہوتا ہے کہ نیند کی حالت میں ہماری روح ہماری باڈی سے نکل چکی ہوتی ہے, اور روح کا باڈی کے اندر ہونا یہ زندگی کے لیے ضروری ہے. بریدنگ کا چلنا زندگی کے لیے ضروری نہیں ہے, یہ تو میڈیکل سائنس کے مطابق زندہ ہونے کے لیے جو ہے وہ لنگز کو آپریٹ کرنا چاہیے, لنگز آپریٹ کر رہے ہو. ٹھیک ہے, لیکن یہ تو میڈیکل سائنس کی ڈیفینیشن ہے نا, اور ان کو بھی کوئی 100% پتا نہیں ہے کہ ہاں بریدنگ اگر جاری ہوگی تو اس کا مطلب ہے زندہ ہے. یہ تو انہوں نے ایک ڈیفینیشن بنائی ہے. دس از ایکچولی اے ویری بگ ڈیبیٹ ان میڈیکل سائنس کہ ہاؤ ڈو وی ڈکلیئر اے پرسن ایز ڈیڈ. ٹھیک ہے, کیسے ہم ڈکلیئر کریں کہ کوئی بندہ واقعی مر گیا ہے؟ از اٹ کہ اس کا لنگس کام کرنا چھوڑ دیں تو وہ مر گیا ہے, یا اس کا لیور کام کرنا چھوڑ دے تو وہ مر گیا ہے, یا اس کا ہارٹ پمپ کرنا چھوڑ دے تو وہ مر گیا ہے, یا اس کا برین کام کرنا چھوڑ دے تب وہ مر گیا ہے. ہاؤ ڈو یو ڈکلیئر دیٹ؟ ठीक है ना, तो दिस इज जस्ट ए कंसेंसस ऑफ द डॉक्टर्स कि जिसके बेसिस पर ना वो किसी को डेड डिक्लेयर करते हैं, ठीक है। लेकिन ये कोई उनको जो इंसानों के बनाने वाले की तरफ से कोई कोई बंदा मर गया है, ठीक है ना, ये तो उन्होंने अपने अंडरस्टैंडिंग के मुताबिक फैसले किए हैं, अपनी ऑब्जर्वेशंस के मुताबिक फैसले किए हैं कि अच्छा ऐसा अगर किसी का ना ब्रेन जो है वो काम करना छोड़ देगा तो फिर ऐसा शख्स जो है ना वो नहीं कर सकता, इस वजह से लेट अस डिक्लेयर दैट पर्सन डेड बिकॉज ही कैन नॉट, ही वी हैव नॉट एवर ऑब्जर्व्ड एनीवन हु यानी दोबारा से ना वो जिंदा लोगों वाले काम करना शुरू करते हैं, ऐसा हमने कभी देखा ही नहीं है, तो इस वजह से ब्रेन डेड को हम डेड कह देते हैं। जी थोड़ा इंटरनेट का इशू चल रहा है तो आप लोगों की वॉइस ही क्लास में लैपटॉप से तो लैपटॉप की वाईफाई रिसेप्शन थोड़ी सी खराब होती है फोन के मुकाबले में। अच्छा तो रूह जो होती है ना उसको ट्रैवल करने के लिए किसी यानी टाइम फ्रेम की जरूरत नहीं पड़ती, वो इमीडिएटली कहीं से कहीं पहुंच सकती है, ठीक है ना, वो इस दुनिया में भी कहीं से कहीं पहुंच सकती है, हत्ता कि वो हेवन में भी ट्रैवल करके आप वापस आ सकते हैं, ठीक है ना। ट्रैवल करने की रूह, हाँ ट्रैवल करके आसानी के साथ वापस आ सकती है, विद इन सेकंड्स होते हैं, आवर्स होते हैं, ये दुनिया की क्लॉक है, ठीक है ना, इसका रूहानी दुनिया से ताल्लुक नहीं है। तो रूहानी दुनिया के अंदर हमारी रूह जो है वो इस टाइम फ्रेम से इस टाइम फ्रेम के प्रिज़न में नहीं होती है, इससे जो है वो यानी मुकैद नहीं होती है, कैद में नहीं होती है इस टाइम की, ठीक है। तो इस वजह से ना ख्वाब के अंदर हम ना सिर्फ कहीं से कहीं पहुंच सकते हैं बल्कि ख्वाब के अंदर हम वो चीज़ें भी देख सकते हैं कि जो कि हम इन फिजिकल आइज से नहीं देख सकते, राइट, दुनिया की जो आँखें हैं उनसे हम उन चीज़ों को नहीं देख सकते ना, हम स्पिरिचुअल आइज से उन चीज़ों को भी देख सकते हैं। तो अल्लाह ताला की ज़ात एक ऐसी चीज़ है, ऐसी अल्लाह ताला की एंटिटी है ज़ात कि उसको हम फिजिकल आइज से नहीं देख सकते लेकिन रूहानी आइज से हम देख सकते हैं। इस वजह से ये जो हजरात हैं नबी सल्लल्लाहु अलैहि वसल्लम और दूसरे जो नेक हजरात हैं उनको ख्वाब में अल्लाह ताला की ज़ियारत होती है, ठीक है। अच्छा मूसा अलैहि सलाम तो ख्वाब में तो नहीं थे, वो सो तो नहीं रहे थे, वो तो जिंदा हालत में अल्लाह ताला को देखना चाहते थे, यानी चल यानी जागती हालत में अल्लाह को देखना चाहते थे। तो अल्लाह ताला ने कहा कि तुम उस पहाड़ को देख लो, उस पहाड़ के ऊपर मैं अपनी थोड़ी सी तजल्ली फेंकता हूँ, डालता हूँ उसके ऊपर, तुम देख लेना, ठीक है। तो जब अल्लाह ताला ने उस पहाड़ के ऊपर तजल्ली अपनी डाली ना तो वो पहाड़ क्या हो गया, हाफिज हजरात अगर बताएं पहाड़ के साथ क्या बना, अल्लाह ताला कुरान में फरमाते हैं जालहू दक्का। ये दक्का का लफ्ज जो यहाँ पर इस्तेमाल हुआ है ना ज़ुल्क़रनैन की वॉल के लिए, वही लफ्ज अल्लाह ताला उस पहाड़ के लिए इस्तेमाल करते हैं कि जब अल्लाह ताला ने उसके ऊपर अपनी तजल्ली डाली ना तो वो पहाड़ दक्का हो गया। दक्का का मतलब इट वॉज लेवल्ड टू द ग्राउंड, टूट गया बिल्कुल जो है वो यानी तबाह हो गया और छोटा सा रह गया बिल्कुल। और ये जबले दक्का जो है ये आज भी आप वहां पे विजिट करके देख कौन सा है, जबले तू के बराबर में इसका नाम ही जबले दक्का पड़ गया है, ठीक है ना, यानी वो पहाड़ जो के लेवल हो गया और इसके टुकड़े बड़े बड़े इसके जो है ना पत्थर के टुकड़े वो पड़े रहते हैं वहां पर बिखरे हुए, ठीक है, क्योंकि ये इस तरीके से ना ये एक्सप्लोड हो गया था ये पहाड़ जैसे बॉम्ब एक्सप्लोड होता है ना उस तरह से ये एक्सप्लोड हो गया था, ठीक है। मकान वादु रब्बी हक्का, और ये मेरे रब का सच वादा है, ठीक है। तो अब पेज नंबर 669 पे जो हमने पढ़ना है तो वहां पर हम आते हैं, जो आप लोगों को अभी लिखा था ना चैट विंडो के ऊपर, तो वहां पे आप खोलें। इसमें है कि एन एसेंशियल पॉइंट ऑफ गाइडेंस, ये वाली मैं हेडिंग से पढ़ रहा हूँ। तो एन एसेंशियल पॉइंट ऑफ गाइडेंस में लिखते हैं कि as far as the information given above about Yajuj and Majuj and the wall of Zulqarnain, these have been communicated to the Muslim Ummah by the Quran and the Ahadith of the Holy Prophet sallallahu alaihi wasallam. ठीक है ना, ये सारी जो डिटेल्स हैं वॉल के बारे में, याजूज माजूज, ये नबी सल्लल्लाहु अलैहि वसल्लम ने हमें बताई हैं, और कुछ का जिक्र कुरान में भी आया है, कुछ जिक्र है इनका। Believing in it as such is necessary and opposition is impermissible. ठीक है, आप इसका इनकार नहीं कर सकते कि नहीं जी कोई याजूज माजूज नहीं होने वाले हैं और कोई ये पहाड़ ये दीवार वीवार कुछ नहीं है, अगर इनकार करेंगे तो कुरान का इनकार होगा, ठीक है। तो इनके ऊपर बिलीव करना ये फर्ज है, ओके। Now there remains the area of geographical and racial investigation as questions like where is the wall of Zulqarnain located? ठीक है, तो ये जो discussions है ना कि कहाँ है ये wall, who are these people, कौन अभी ये कहाँ रहते हैं? Here it can be said that no Islamic aqeedah, article of faith, depends on knowing this. Nor does the understanding of any verse of the Quran hinge on it. ठीक है भाई, कुरान की अंडरस्टैंडिंग के लिए आपको ये मालूम होना जरूरी नहीं है कि याजूज माजूज कहाँ रहते हैं, ये वॉल कहाँ पर है, ठीक है। ये तो बस कुछ एडिशनल इंटरेस्टिंग पॉइंट्स हैं जो कि लोग पूछते हैं, जैसे आप लोगों में से अक्सर लोगों ने पूछा है कि कहाँ पर है वॉल। But the religious scholars of the Muslim Ummah, only in order to answer the absurdities dished out by antagonists and to provide additional insight, have discussed this subject in detail. A part of it is being reported here. ठीक है, तो ये कह रहे हैं कि कुछ लोगों ने ना झूठी झूठी बातें बहुत सारी फैला दी हैं इसके बारे में, ठीक है, याजूज माजूज के बारे में और वॉल के बारे में, ठीक है। तो इस वजह से जो इस्लामिक स्कॉलर्स हैं, उलमाए कराम हैं, तो उन्होंने ना फिर अपनी रिसर्च करके इनका जवाब देने की तो अपने तौर पर यानी इल्म के साथ जवाब देने की कोशिश करी है, झूठ के साथ नहीं बल्कि सही इल्म के साथ जो उनकी रिसर्च से उनको पता लगा। मिसाल के तौर पर आपने शायद बचपन में भी बातें सुनी होंगी, आप तो अभी भी बच्चे ही हैं, हमने अपने बचपन में बातें सुनी थी कि याजूज माजूज जो है ना तो वो कुछ ड्वार्फ टाइप की चीज़ होते हैं और उनके कान जो है वो बहुत बड़े बड़े कान होते हैं, जैसे कि हाथी के कान होते हैं ना वैसे उनके कान होते हैं। तो ये एक कान को ना बिछाते हैं ज़मीन के ऊपर अपने मैट्रेस के तौर पर और दूसरे कान को जो है वो अपने ऊपर चादर के तौर पर ओढ़ लेते हैं, दोनों कान इतने बड़े होते हैं, ठीक है ना। अब बचपन से हमने ये कहानी सुनी थी, हम तो इसको बिलीव भी करते थे, ठीक है, कि इस तरह के याजूज माजूज होते हैं। तो हमारे जहन में एक ना एक पिक्चर भी बन गई थी याजूज माजूज के, इतने बड़े बड़े कान वाले लोग, और इस तरह की और भी बहुत सारी बातें थी, ठीक है। तो जो उलमा है उन्होंने फिर प्रॉपर रिसर्च करके इनका जवाब देने की कोशिश करी है। एग्जैक्टली तो उलमा को भी नहीं मालूम कि एग्जैक्टली ये कहाँ पर है, लेकिन बहरहाल ये रिसर्च हम पढ़ते हैं कि इन हिज तफसीर, अच्छा, व्यूज ऑफ मुस्लिम स्कॉलर्स, इन हिज तफसीर अल-क़ुर्तुबी हैज रिपोर्टेड फ्रॉम अस-सुदई दैट 21 ऑफ द 23, यानी ये जो याजूज माजूज हैं ये तो प्रूवन है हदीस से कि ये नूह अलैहिस्सलाम के बेटे याफिस की औलाद है। तो उनके जो बेटे याफिस की औलाद थी वो 22 ट्राइब्स की शक्ल में थी, 22 ट्राइब्स कबीले, उनमें से सिर्फ एक कबीला जो है ना वो याजूज माजूज की, यानी बल्कि सारे कबीले याजूज माजूज हैं, लेकिन उनमें से जिस कबीले का कुरान में जिक्र है, ठीक है, वो कबीला सिर्फ एक है जो कि जुल्कनैन की वॉल के पीछे बंद है, बाकी सारे जो हैं वो वॉल के बाहर हैं। One of their tribes was left out. Actually, 22 अंदर हैं और एक बाहर है. अच्छा, इनके मुताबिक, अल्लामा कुर्तुबी के मुताबिक. One of their tribes was left out on the inner side of the wall of Zulkarnain. They are Turks. ये जो टर्क लोग हैं, तुर्क, असल तुर्क. आज जो टर्की के अंदर लोग होते हैं ना, तो ये जो टर्की है, ये तो एक मॉडर्न कंट्री है जिसका नाम टर्की है. ठीक है, इसके अंदर वाले सारे लोग अपनी इनहेरिटेंस के एतबार से टर्क नहीं है, बल्कि यहाँ पर अरब्स भी रहते हैं टर्की के अंदर, राइट. अरब लोग भी रहते हैं जिनके के डिसेंट जो है वो इब्राहिम अलैहिस्सलाम से आता है. ठीक है, और इसके अंदर यूरोपियंस भी रहते हैं जो कि यानी सेंट्रल यूरोप से आए हुए लोग हैं, ग्रीस से आए हुए लोग हैं, और इनके अंदर टर्क्स भी रहते हैं, लेकिन कहलाते सारे के सारे टर्क हैं, तुर्की लोग कहलाते हैं. ठीक है, लेकिन यहाँ पर जिन टर्क्स की बात हो रही है, ये जो ओरिजिनल टर्क्स जो कि सेंट्रल एशिया से बिलोंग करते थे, ये वो उनका जिक्र है. ठीक है, तो कहते हैं after that al-Qurtubi says that the sayings of Ajuj and that the incidents of a war between them and Muslims during the later times appears in a hadith of Sahih al-Muslim. At present, he continues, a large number of Turk people are arrayed against Muslims. Ye Allama Qurtubi ke zamane ki baat hai, thousands of years, yani hundreds of years ago. Theek hai na, aaj se taqreeban 1000 सालों के अतबार से, 1000 साल पहले. तो उस जमाने में ना, ये जो टर्क्स थे जिनका एक बहुत बड़ा बादशाह था, उसका नाम था चंगेज खान, यानी गेंजिस खान जिसमें इसमें कहते हैं. ठीक है, ये जो है वो मुसलमानों के ऊपर बहुत ज्यादा अटैक किया करता था. उस वक्त मुस्लिम किंगडम जो थी वो इराक में उसका कैपिटल होता था, बगदाद के शहर में. ठीक है ना, जिसको कि सल्तनत अब्बासाइड्स भी कहते हैं. ठीक है, दी अब्बासाइड किंगडम. तो ये चंगेज खान के जो ट्रूप्स थे, ये उनके ऊपर अटैक किया करते थे, उनको प्लंडर किया करते थे, मारा करते थे. ठीक है, नबी अलैहिस्सलाम ने 1400 लूनर इयर्स बैक, 1400 इयर्स अगो, जो कि लूनर एतबार से, आप सल्लल्लाहु अलैहि वसल्लम ने ये मुस्लिम के अंदर कि ये जो टर्क्स है ना, ये टर्क्स जो है ये मेरी उम्मत के ऊपर अटैक करेंगे, इनको मारेंगे. ठीक है ना, अच्छा, ये उस वक्त नबी अलैहिस्सलाम ने फरमाया था, पावर रखते थे, और ना टर्क्स किसी किस्म की कोई पावर रखते थे. कोई टर्क्स की कोई जानता ही नहीं था इन टर्क्स को, बल्कि टर्क्स को अरबी में क्या कहते हैं, तुर्क, राइट. तो तुर्क का मतलब क्या है, तुर्क का जो लफ्ज है ना, जैसे हम उर्दू में कहते हैं ना कि किसी चीज को आपने तर्क कर दिया, तर्क करने का क्या मतलब होता है, यानी किसी चीज को आप छोड़ दें, अबैंडन कर दें, उसको कहते हैं तर्क करना. जिन चीजों को आपने अबैंडन कर दिया होता है, उनको मतरूक कहते हैं, द अबैंडनड थिंग्स, यानी वो इस काबिल ही नहीं है कि आप उनको ओन करें, आप उनको इंपॉर्टेंस दें, तो उनको मतरूक चीजें कहा जाता है. ठीक है ना, ओल्ड मतरूक चीजें. तो इन तुर्कों को तुर्क कहा क्यों जाता है, क्योंकि ये लोग इतने बुरे हालत में थे, इनके यहां सिविलाइजेशन कुछ थी नहीं. ठीक है ना, बहुत ही ज्यादा बुरे हालत में लोग रहते थे, तो इनको ह्यूमन सिविलाइजेशन ने मतरूक किया हुआ था, अबैंडन किया हुआ था. इस वजह से अरब लोग इनको तुर्क कहा करते थे. ठीक है, अरब लोग इनको तुर्क कहा करते थे कि दे आर द अबैंडनड वंस. ठीक है, तो नबी अलैहिस्सलाम था कि मुसलमान कोई पावर बन जाएंगे और ये टर्क्स भी पावर बन जाएंगे. ठीक है ना, तो देखें ये नबूवत की ये दलीलों में से एक दलील ये भी है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने इतनी सारी चीजें प्रोफेसाइज करी, इनको ना वो प्रोफेसीज कहते हैं, इनको वो नहीं कहते, दूसरा जो वर्ड है इसके लिए, प्रेडिक्शंस नहीं कहते हैं इनको. ठीक है ना, क्योंकि प्रेडिक्ट करने का मतलब ये होता है कि आप बस एक एस्टिमेशन बता रहे हैं कि हो सकता है ऐसा काम हो जाए, हो सकता है ना भी हो. आप प्रिडिक्ट कर रहे होते हैं कि जी मेरा ख्याल है कि कल बारिश होगी, बट यू आर नॉट 100% श्योर कि कल होता है ना. ये बारिश को प्रोफेसाइज नहीं करते, ये बारिश को प्रिडिक्ट करते हैं, बिकॉज दे डू नॉट नो वॉट इज गोइंग टू हैपन टुमारो. ठीक है ना. बट द प्रॉफिट ऑफ अल्लाह, ही डज नॉट प्रिडिक्ट द फ्यूचर, ही prophesizes the future because he is the prophet, because whatever he says is being told to him by the creator of the universe, by the one who Allah ne bataya hota hai. Is wajah se the prophet sallam batate hain wo 100% surety ke sath batate hain. To prophet sallam ki nabuwat ki dalail mein se ye future ki prophecies bhi hain, जिनमें से कितनी सारी प्रोफेसीज जो हैं वो ऑलरेडी पूरी हो चुकी हैं. उनमें से एक समझाएंगे कि फिर ये मुसलमानों की पावर को भी जो है ना वो चैलेंज करेंगे. ठीक है. तो यहाँ पर उसी की बात हो रही है कि उस हदीस के मुताबिक इन्होंने मुसलमानों से लड़ना था. तो ये लोग जो है फिर आज से 1000 साल पहले, कमरी एतबार से 1000 साल पहले, ये मुसलमानों पर अटैक किया करते थे और उन्होंने फिर जो अबासाई कैलिफेट थी उसको बिल्कुल यानी ख़त्म कर दिया था मार मार करके उनको, क्योंकि मुसलमानों ने गुनाह करने शुरू कर दिए थे, कुरान को उन्होंने छोड़ दिया था और अपनी ख्वाहिशात के पीछे पड़ गए थे, गुनाहों के पीछे पड़ गए थे. तो अल्लाह ताला ने फिर इन टर्क्स को जो है वो गलबा दे दिया और मुसलमानों को फिर उनकी किंगडम को उन्होंने ख़त्म कर दिया इराक से. Only Allah knows their exact number and only He can save Muslims from their evil. Ye Allama Baihaqi ne aaj se 1000 saal pehle baat likhi thi. It appears that if they are the Yajuj Majuj, or at least are their forerunners, as if they are the Yajuj Majuj. To Allama Qurtubi ne likha ki aisa lagta hai ki jaise yahi Yajuj Majuj hain, ya kam se kam agar ye Yajuj Majuj nahi hai na to kam se kam ye unke forerunners hain, yani ye Yajuj Majuj यानी इन्हीं में से होंगे, इन्हीं के आगे आने वाली नस्लों में से होंगे. ठीक है. तो ये अल्लामा कुर्तुबी ने अपने किताब के अंदर आज से इतने साल पहले लिखा था. अल्लामा कुर्तुबी बिलोंग्स टू द 6th सेंचुरी ऑफ हिजरा. अभी कौन सी सेंचुरी है? 1400, यानी एक्चुअली 1500 ईयर्स मुकम्मल होने वाले हैं. तो उन्होंने ये तकरीबन 700 ईयर्स में लिखा था. ठीक है. व्हेन दे टॉट Tatar onslaught came and destroyed the Islamic caliphate. This great upheaval is well known in Islamic history, and the Tatars are reputed to be from the Mughal or Mongolian Turks. But as for Al-Qurtubi, he has simply said that they resembled the Yajuj Majuj and could be their Yajuj Majuj. बल्कि as if they are the Yajuj Majuj, कहा ना, तो उन्होंने ये कहा था कि they resemble the Yajuj Majuj. अच्छा, he has not identified the havoc caused by the Tatars as the emergence of the Yajuj Majuj, which is one of the signs of the coming of the last day of them. ठीक है ना. ये उन्होंने नहीं कहा था Yajuj Majuj. The reason is that the hadith of the Sahih of Muslim mentioned above makes it clear that this emergence will come to pass after the descent of Sayyidina Isa alayhi salam during his period. Yani hadith mein baat bilkul clear hai ki jo Yajuj and Majuj ki jo emergence hai na, yani jo final emergence hai, वो ईसा अलैहिस्सलाम के आने के बाद होगी. ठीक है ना. जैसे हम पिछली क्लास के अंदर पढ़ चुके हैं कि ईसा अलैहिस्सलाम को अल्लाह ताला फिर फरमाएंगे कि तुम अपने साथियों को लेकर के चले जाओ जहाँ पर जब दूर है. ठीक है. तो इस याजूज एंड माजूज की फाइनल जो अपीयरेंस है उसका ताल्लुक इस ईसा अलैहिस्सलाम के रिटर्न के साथ भी है. देयरफॉर अल्लामा आलूसी, जो कि बहुत बड़े दूसरे मुफस्सिर कुरान हैं, तो उन्होंने he has in his tafsir Ruhul Maani strongly refuted the position of those who have taken the Tatars as the Yajuj Majuj. According to him, the very thought is a flagrant error and certainly an opposition to the textual authority of hadith. ठीक है भाई. हदीस जो है ये कंफर्म चीज है. कुरान कंफर्म्ड है और हदीस वेरीफाइड एंड कंफर्म्ड है. बाकी जो चीजें होती हैं जिनको के हिस्टोरिकल باتیں کہتے ہیں, ہسٹری کہتے ہیں, رائٹ. تو ہسٹری جو ہے نا اس کی اوتھینٹسٹی ان چیلنج نہیں ہوتی ہے. ہسٹری کی اوتھینٹسٹی چیلنج کی جا سکتی ہے, سائنٹیفک انوینشنز کو چیلنج کیا جا سکتا ہے. سائنٹیفک انوینشن سے جو ہے نا وہ دوسرے سائنٹسٹ جو ہیں وہ ڈس ایگری کرتے ہیں بہت ساری چیزیں, اور سائنٹیفک انوینشنز ابھی کوئی چیز کہہ رہی ہوتی ہیں, کچھ دنوں کے بعد کچھ اور چیز کہنا شروع ہو جاتی ہیں. ٹھیک ہے نا, مثال کے طور پر ایک جو میرے ذہن میں بھی آ رہی ہے کہ جی یہ سائنٹیفک ڈسکوری ایک یہ تھی کہ جو ہم اینیمل فیٹ کھاتے ہیں نا, چربی, جس کو چربی کہتے ہیں اردو میں, یہ اینیمل فیٹ جو ہے وہ ہیلتھ کے لیے بہت خراب ہے. اس سے جو ہے نا وہ ہمارے اندر کولیسٹرول لیولز ہائی ہو جاتے ہیں اور اس کی وجہ سے جو ہے وہ ہارٹ اٹیک ہو جاتا ہے. یہ آج سے چند سال پہلے بالکل ماڈرن سائنس, جو آج کے دور کی سائنس ہے, اس نے یہ ڈکلیئر کیا تھا کہ اینیمل فیٹ از ویری انہیلدی فار یو. لیکن اب ان کی ڈسکوری کیا ہے, نو اٹس ناٹ دیٹ اٹس انہیلدی, اٹس ایکچولی ہیلدی فار یو. اینیمل فیٹ از ہیلدی فار یو. ٹھیک ہے نا, اب یہ اپنے آپ کو ہی ریفیوٹ کر دیا انہوں نے تھوڑے دن کے بعد ہی, رائٹ. تو اسی طریقے سے بات ہی سینٹر معاملہ ہے, لیکن حدیث کا ایسا معاملہ نہیں ہے, قرآن کا ایسا معاملہ نہیں ہے. اٹ از 100% ٹرو. ٹھیک ہے نا, قرآن کی آیات اور حدیث میں بھی, حدیث کے اندر کیٹیگریز ہوتی ہیں, لیکن جو کنفرم کیٹیگریز ہیں 100% کنفرم کیٹیگریز, دے آر کمپلیٹلی ویریفائڈ, کمپلیٹلی ٹرسٹ ورڈی. ٹھیک ہے, تو عیسیٰ علیہ السلام کے واپس آنے والی جو احادیث ہیں نا, وہ بالکل صحیح احادیث ہیں, ان کے اوپر آپ ڈاؤٹ نہیں کر سکتے. However, this much he too said, یعنی علامہ آلوسی نے یہ بھی کہا, that this havoc, no doubt, یعنی جو تاتارز کا جو حملہ تھا, no doubt, did resemble the havoc to be caused by the and جس طرح یاجوج ماجوج آ کر کے لوگوں کو ایسے that the view of some contemporary historians who take modern Russia or China or both of them as the یاجوج and ماجوج would have not been really wrong. ٹھیک ہے, یعنی کچھ کنٹمپرری لوگوں نے, کنٹمپرری کا مطلب کہ ہمارے زمانے کے لوگ جو ہے نا, پچھلے 100 ایئرز میں جو لوگ دنیا میں گزرے ہیں یا ابھی بھی زندہ ہیں, تو ان میں سے کچھ نے یہ بھی کہا ہے کہ رشیا اور چائنا جو ہے نا یہ یاجوج اور ماجوج ہیں. However, the condition is that they should have meant by it the same thing said by Al-Qurtubi and Al-Alusi, that is the upheaval caused by them resembled that of the یاجوج اور ماجوج. ٹھیک ہے, رشین اور چائنیز نے جو upheaval cause کیا ہوا ہے دنیا کے اندر, ٹھیک ہے, یعنی عجیب قسم کا ایک پلنڈر والا معاملہ ہے, taking over lands one by one. رشیا نے بھی ایسے ہی کیا تھا, سینٹرل ایشین ریپبلکس, یہ کوئی رشیا کا حصہ نہیں ہوتی تھی, سوویت یونین جو بنا تھا نا, تو رشیا ایک کنٹری ہے, اور آذربائیجان, ترکمانستان اور اس طرح کی آرمینیا اور بہت سارے جو کنٹریز ہیں, تو یہ کنٹریز پہلے انڈیپینڈنٹ کنٹریز ہوتی تھیں پہلے بھی, اور پھر رشیا اسٹارٹڈ ایکسپینڈنگ, دے اسٹارٹڈ ٹیکنگ اوور آل آف دیز لینڈس اینڈ دے فائنلی بیکیم سوویت یونین. ٹھیک ہے نا, جس طرح یونائٹڈ اسٹیٹس آف امریکہ ہے نا, اسی طریقے سے سوویت یونین بھی, اٹ واز اے یونین آف سو مینی ڈفرنٹ نیشنز. ٹھیک ہے, پھر بعد میں اللہ تعالیٰ نے ان کو توڑ دیا اور پھر وہ پھر الگ الگ ہو گئے, جیسے کہ اب یہ انڈیپینڈنٹ اسٹیٹس کی شکل کے اندر ہیں. تو اسی طریقے سے چائنا کا بھی معاملہ آپ دیکھتے ہیں کہ چائنا اس طریقے سے تو فزیکلی تو نہیں ٹیک اوور کرنا جیسے رشیا نے ٹیک اوور کیا تھا, لیکن چائنا کی ایکسپینشن جو ہے وہ اپنی انوینشنز کے ذریعے سے اور اپنے ٹریڈ کے ذریعے سے, اٹ از ایکچولی ٹیکنگ اوور پارٹس آف دا ورلڈ ویری فاسٹ, ویری کوئکلی. ٹھیک ہے, تو یہ بھی ایک آج کل کافی اس کے اوپر ڈبیٹ چل رہی ہے کہ جی کس طرح سے وہ ایکسپینڈ ہو رہا ہے. تو اس وجہ سے کچھ لوگوں نے کہا کہ یہ یاجوج ماجوج ہیں, لیکن انہوں نے جواب دیا کہ نہیں, ان کو یہ کہنا چاہیے کہ یہ یاجوج ماجوج کی طرح ہیں, لیکن یہ ایکچوئل یاجوج ماجوج نہیں ہے, اس لیے کہ عیسیٰ علیہ السلام ابھی تک نہیں آئے ہیں واپس. ٹھیک ہے, but declaring it to be the very emergence of Yajuj Majuj, something reported in the Quran and Hadith as signs of Qiyamah and which was due to come after the descent of Sayyidina Isa alayhi salam, is absolutely wrong. The approach is erroneous and it betrays a rejection of the textual authority of Hadith. فیمس ہسٹورین ابن خلدون. اچھا یہ ہم بعد میں پڑھتے ہیں, ٹھیک ہے. ابھی ہمارے پاس کچھ 15-20 منٹ ہیں, تو پچھلی کلاس میں ہم نے آپ لوگوں کو کچھ کہا تو لگتا ہے کہ کسی کو یاد ہی نہیں ہے. کسی کو یاد ہے پچھلی کلاس ہم نے کہاں ختم کری تھی اس نوٹ پر؟ اگر یاد ہوگا تو پھر ہم اس پہ بات کریں گے, اگر کسی کو بھی یاد نہیں ہے تو پھر ہم اس پہ بات نہیں کریں گے, پھر ہم کتاب سے ہی پڑھتے رہیں گے. کسی کو یاد نہیں, جی پچھلی کلاس بھی ہماری آن لائن ہوئی تھی کیونکہ ہم اس وقت عمرے پر تھے. تو کیا بات بتائی تھی آپ نے؟ جلدی سے ریکارڈنگ پلے کر کے کوئی سننے کی کوشش کریں. نہیں یاد کسی کو؟ چلیں پھر تو آپ لوگوں کو ابھی ہم مزید نہیں بتائیں گے, پھر ہم اس کتاب سے پڑھ لیتے ہیں, ٹھیک ہے. جب تک آپ کو یاد نہیں آتا اس وقت ہم کتاب سے پڑھتے ہیں. تو فیمس ہسٹورین ابن خلدون رحمۃ اللہ علیہ, تو ہی ہیز ٹیکن اپ دس سبجیکٹ ان دا پرولیگومینا, یہ مشکل ورڈ ہے, میں نے بھی ایکچولی اس کو ایکسپلور نہیں کیا. تو انہوں نے جو ان کی ایک ہسٹری کی بک ہے, ٹھیک ہے, تاریخ ابن خلدون, تو اس کی بات ہو رہی ہے کہ غالباً اس کے جو پرولوگ ہوتا ہے نا, پرولوگ بک کا ہوتا ہے, بک کے شروع میں جو مقدمہ کہتے ہیں, مقدمہ آف ابن خلدون, ٹھیک ہے نا. تو مقدمہ آف ابن خلدون کے اندر انہوں نے یہ بات لکھی ہے, ایز پارٹ آف ہز ڈسکرپشن آف دا سکس کنگڈم he has alluded to the geographical location of Yajuj Majuj and the wall of Zulkarnain as follows. وہ لکھتے ہیں اپنے مقدمے میں, اپنے تاریخ کے مقدمے میں, کہ inhabiting towards the west in the ninth part of the seventh kingdom there are tribes of Turks called Qinjaq, ٹھیک ہے, Qinjaq and Cherkis, ٹھیک ہے. ٹرکس یعنی ٹرکس کے کچھ ٹرائبز ہیں نائنتھ پارٹ آف دی سیونتھ کنگڈم. اب یہ ان کے جو انہوں نے جس زمانے میں ٹریول کیا تھا نا, تو اس میں انہوں نے کہ انہوں نے یہ یعنی اس زمانے میں اس طرح سے سیونتھ کنگڈم ہوتی تھی, اور اس کے اندر اس کو تو خیر ان کی تاریخ پڑھ کر کے آپ کو سمجھایا جا سکتا ہے. تو بہرحال انہوں نے اس طریقے سے جو ڈسکرائب کیا ہے ایک سرٹن ایریا, تو وہاں پر انہوں نے لکھا ہے کہ دیئر ٹرائبز آف ٹرکس کالڈ قنجاق اینڈ چرکس, ٹھیک ہے. یہ ٹرکس جو ہے وہ چرک اس طرح سے ان کے نا لینگویج کے اندر الفابیٹس ہوتے ہیں. تو بہرحال میرے کچھ دوست ہوتے تھے البینینس, ٹھیک ہے, تو البینینس جو ہیں وہ بھی ٹرکش لینگویج بھی جانتے ہیں, ٹھیک ہے. تو وہ اس طرح سے باتیں کیا کرتے ہیں. بہرحال تو دا ایسٹرن سائڈ از پاپولیٹڈ بائی دا یاجوج ماجوج, ان بٹوین دا ٹو ماؤنٹ کوکیسس ڈراز دا لائن آف ڈیمارکیشن, ٹھیک ہے. تو یہ وہاں پر جو ٹرکس رہتے ہیں تو کہہ رہے ہیں کہ جو اس کا ایسٹرن سائڈ ہے نا وہاں پر یاجوج اینڈ ماجوج رہتے ہیں, اینڈ ان بٹوین دا ٹو یعنی ان دونوں ٹرائبس کے درمیان ماؤنٹ کوکیسس ہے, اٹ ڈراز دا لائن آف ڈیمارکیشن. یہ کوکیسس ماؤنٹینز جو ہیں یہ سینٹرل ایشیا کے اندر جس کو کہ یعنی رشیا اور سینٹرل ایشیا کے درمیان جگہ ہے, ٹھیک ہے. تو یہاں سے نا یہ کوکیشین لوگ وہاں سے نکلے ہیں, جن کو ہم گورا بھی کہتے ہیں, گورے لوگ جن کو ہم کہتے ہیں یورپینس, ٹھیک ہے. ان کی بالکل یعنی اوریجنیشن جو ہے وہ ہسٹورینس کہتے ہیں کہ یہ وہاں سے ہوئی ہے, کوکیشن ماؤنٹینز سے, ٹھیک ہے نا. یہ کوکیشن ماؤنٹینز جو ہیں وہ اب یہ اردو میں ان کو کوہ قاف بھی کہتے ہیں, کوہ قاف, ٹھیک ہے. اور جو کنٹری ہے یہاں پر دو کنٹریز ہیں یہاں کے مشہور، ایک ہے داغستان، ٹھیک ہے، داغستان یہ ایک کنٹری ہے اس جگہ پر، اور دوسرا کنٹری ہے چیچنیا، چیچنیا، ٹھیک ہے، دونوں مسلم کنٹریز ہیں، ٹھیک ہے، تو یہ کوکیشس ماؤنٹینز کے اندر یہ کنٹریز ہیں، ٹھیک ہے، تو ان کے بارے میں لکھ رہے ہیں کہ اٹ ہیز بن مینشنڈ ارلیئر دیٹ اٹ بگنز فرام البحر المحیط located in the east of the fourth kingdom and goes up to the north end of the kingdom. Then receding away from Al-Bahr al-Muhit, it continues in a northwestern direction and enters the ninth part of the fifth kingdom. From here, it reverts to its first direction until it enters the ninth part of the seventh kingdom. ٹھیک ہے، اب یہ وہاں کنگڈمز ہوں گی، چھوٹے چھوٹے بادشاہ ہوتے ہوں گے، چھوٹی چھوٹی ان کی کنگڈمز ہوتی ہوں گی جن کو انہوں نے اس طریقے سے نا نمبر از دیئر، اٹ گوز فرام دا ساؤتھ ان ا نارتھ ویسٹرن ڈائریکشن لوکیٹڈ ان بٹوین دس ماؤنٹین رینج از دا وال آف الیگزینڈر، یعنی اس ماؤنٹین رینج کے درمیان جو ہے وہ ذوالقرنین کی وال ہے، یہ ابن خلدون نے لکھا ہے. It is situated in the middle of the ninth part of the seventh kingdom as we have identified earlier and the Quran too informs us about it. ٹھیک ہے، اب یہ نائنتھ کنگڈم وغیرہ یہ تو میں نے آنیسٹلی نہیں پڑھی ہے، یہ تاریخ ابن خلدون، ٹھیک ہے، اللہ تعالیٰ توفیق دیں، پڑھنے کا شوق تو بڑا ہے، لیکن انہوں نے جو پلیس آئیڈینٹیفائی کری ہے وہ یہی ہے، ٹھیک ہے، سینٹرل ایشیا کے اندر جہاں پر کہ کوہ قاف کے ماؤنٹینز وغیرہ ہوتے ہیں، تو وہاں پر. اچھا، اب کسی نے ویسے لکھا تو ہے گرلس کی کلاس میں کہ وی اسٹڈیڈ دیٹ یاجوج اینڈ ماجوج، انشاءاللہ کیوں کہیں گے، کون کہیں گے، سمجھا نہیں میں آپ کے اس جواب کو، پہلے تو جواب کو ذرا کلیئر کرنے، ٹھیک ہے، پھر اس کے بعد دیکھتے ہیں. اچھا، آگے مفتی شفیع رحمۃ اللہ علیہ لکھتے ہیں کہ ان ہز بک آف جغرافی عبداللہ ابن خردزبی has reported the dream of the Abbasi Khalifa Wathiq Billah in which he had seen that the wall had opened up. As a result, he woke up all upset and sent his emissary Salam on a fact-finding mission. On his return, he reported the condition and distinct features of this very wall. Muqaddama Ibn Khuldun. ٹھیک ہے نا، یعنی ابن خلدون نے اپنے مقدمے میں، اپنے تاریخ کے پرولوگ میں یہ بھی لکھا ہے کہ اس زمانے میں جو عباسائٹ کیلف ہوتے تھے ان کا نام تھا واثق باللہ، بہت مشہور خلیفہ گزرے، جیسے ہارون الرشید کا نام آپ نے بھی سنا ہوگا، ان کا بیٹا ایک تھا مامون الرشید، ٹھیک ہے، اسی طرح سے نا ان کی لیٹر جنریشن میں ایک واثق باللہ نام کے بھی خلیفہ گزرے تھے، تو انہوں نے ایک خواب دیکھا تھا کہ یہ جو وال ہے نا یہ پوری اوپن اپ ہو گئی ہے، جیسے نبی علیہ الصلوۃ والسلام نے ایک خواب دیکھا تھا، وہ کیا خواب تھا کہ وال کے اندر یہ یعنی اپنی شہادت والی انگلی اور انگوٹھے کو ملا کر کے ہول کا سائز بتایا تھا کہ اتنا بڑا ہول بن گیا ہے، یہ نبی علیہ الصلوۃ والسلام کو خواب آیا تھا. اسی طریقے سے یعنی 700 اور سو ایئرز گزرنے کے بعد پھر اس زمانے کے جو مسلمان خلیفہ تھے واثق باللہ، ان کو بھی خواب آیا اس وال کے بارے میں، اور اس خواب میں یہ دکھایا گیا کہ وال پوری کی پوری ختم ہو گئی ہے، وہ اوپن اپ ہو گئی ہے پوری، ٹھیک ہے، تو پھر انہوں نے اپنے ایک مصری کو جن کا نام سلام تھا بھیجا بھی، تو ان کو کچھ اندازہ تو ہوگا نا کہ یہ وال کہاں پر ہے، ٹھیک ہے، جب بھی ان کو اس ڈائریکشن میں بھیجا تو وہ وہاں پر پہنچے اور وہاں پہ دیکھ کر کے پھر انہوں نے واپس آ کر کے حال بتائے کہ ہاں یہ وال جو ہے نا یہ یعنی ختم ہو چکی ہے، ٹوٹ چکی ہے، ٹھیک ہے، تو یہ کب کی بات ہے، یہ کئی سو سال پہلے کی بات ہے، ٹھیک ہے نا. So that Wasiq Billah, the Abbasi Khalifa, sent an observer group to investigate the wall of Dhul-Qarnayn, and that it did return after having made the investigation has been mentioned by Ibn Kathir too in Al-Bidayah wa Nihaya. Yani yahi baat jo hai wo Ibn Khuldun rahmatullah alayhi ke ilawa Ibn Kathir rahmatullah alayhi ne bhi apni kitab Al-Bidayah wa Nihaya ke andar likhi hai. Yani do to authentic logon ne اپنی کتابوں میں لکھا ہے نا، ابن کثیر رحمۃ اللہ علیہ تو بہت زیادہ مشہور مفسر اور مورخ ہسٹورین ہیں ہماری ہسٹری کے. تو آلسو سیڈ دیئر از دیٹ دس وال ہیز بن میڈ ان آئرن ود ہیوج لاکڈ گیٹس اینڈ از لوکیٹڈ ٹورڈز دا نارتھ ایسٹ، ٹھیک ہے نا، یعنی عراق سے نارتھ اینڈ دین ایسٹ اس طرف ہے یہ وال، یعنی بالکل ٹورڈز سینٹرل ایشیا، اوکے، ٹورڈز قازقستان، سوری، ٹورڈز یعنی جو چیچنیا اور داغستان اور قوقاف کا جو علاقہ ہے وہاں پر. آفٹر نیریٹنگ دا ایونٹ، تفسیر کبیر اینڈ الطبری ایڈ، ون ہو کمز بیک آفٹر ہیونگ سین دا وال ریچز دا بیرن فیلڈز فیسنگ سمرقند ان دا کمپنی آف گائیڈز. جب آپ وہاں سے وال سے وزٹ کر کے واپس آتے ہیں نا، تو آپ پھر سمرقند پہنچتے ہیں. یہ سمرقند کدھر ہے؟ ازبکستان کے اندر ہے. یہ آج جو کنٹری ازبکستان ہے نا، تو اس کے اندر سمرقند، بخارا، جہاں پر امام بخاری رحمۃ اللہ علیہ رہتے تھے، ٹھیک ہے. تو یہ سب، یہ دو سٹیز ہیں وہاں کے بڑے میجر سٹیز، سمرقند اینڈ بخارا. تو گویا کہ یہ وال اسی کے قریب ہوتی ہوگی. The great scholar of Islam and my revered teacher مولانا انور شاہ کشمیری رحمۃ اللہ علیہ has mentioned یاجوج ماجوج and the wall of Zulqarnain in his book عقیدت الاسلام فی حیات عیسیٰ علیہ السلام. Though it is an adjunct to his book, yet whatever he has mentioned there measures up to the high level of investigation tradition. He said to remain protected against the plunder and devastation by mischievous and savage human beings, walls have been built on the earth, not simply at one place but at several places. Different kings have built these at various places during different ages. Most famous and the largest among these is the Great Wall of China. Yani ye jo maulana the, maulana Anwar Shah Kashmiri rahmatullah alayh, ye to India mein aaj se koi 100 years pehle rehte the. ٹھیک ہے. تو انہوں نے اپنی ریسرچ کے مطابق یہ کہا کہ بھائی وال جو ہے نا وہ بہت ساری بنائی گئی ہیں دنیا کے اندر. ٹھیک ہے. تو گریٹ وال آف چائنا بھی کچھ اسی طرح سے کچھ ایریاز کو پروٹیکٹ کرنے کے لیے بنائی گئی تھی. تو یہ جو ذوالقرنین والی وال بھی تھا نا، یہ بھی تھی نا، تو یہ بھی ایک اسی طرح کی ایک وال تھی. ٹھیک ہے. جو کہ ایک نیشن کو ایک دوسری نیشن سے پروٹیکٹ کرنے کے لیے بنائی گئی تھی. اوکے. کہنے کا مقصد یہ ہے کہ یہ کوئی بہت ہی ڈراؤنی قسم کا اور عجیب و غریب قسم کے، جیسے کہ وہ ہے نا کہ یاجوج ماجوج کے اتنے بڑے بڑے کان ہوتے ہیں اور ان کی ایسی جو ہے وہ شکلیں ہوتی ہیں اور ایسے خوفناک قسم کے لوگ ہوتے ہیں، یہ سب جو ہے نا یہ بنائی ہوئی باتیں. ٹھیک ہے نا. سمپل بات یہ ہے کہ بھائی ایک نیشن جو ہے وہ دوسری نیشن کو جو ہے وہ قتل کرنا چاہتی تھی، مارنا چاہتی تھی، تو اس کو اس سے پروٹیکٹ کرنے کے لیے ایک نیک بادشاہ نے انتظام کیا، وال بنا کر کے انتظام کیا. ٹھیک ہے نا. تو وہ کوئی، یعنی وہ انسان ہی تھے، ہمارے جیسے انسان تھے، بس وہ سیوج تھے، برے تھے انسان، جیسے کہ آج بھی بہت سارے سیوج لوگ ہیں نا دنیا کے اندر، مار دیتے ہیں جیسے مسلمانوں کو قتل جیسے انہوں نے کیا برما کے اندر. تو یہ لوگ بھی تو سیوج ہی کہلائیں گے نا، جنہوں نے اتنی بری طریقے سے انسان مسلمانوں کو جو ہے وہ قتل کیا اور ان کو اذیتیں پہنچائیں. ٹھیک ہے. تو یہ یاجوج ماجوج بھی اسی طرح کے سیوج لوگ ہیں، یہ بھی کوئی ان کی کوئی سر کے اوپر سینگ نہیں نکلے ہوئے. ٹھیک ہے. ان کے کان لمبے چوڑے، ان کی ناک لمبی چوڑی، ایسی کوئی چیز نہیں ہے یہ. ٹھیک ہے. یہ انسان ہی ہے. اوکے. So its length given by Abu Hayyan al-Undulusi, the historian of the Iranian court, is 1200 miles. Yani wo deewar e Chin ke bare mein bata rahe. It was founded by Fufu, the emperor of China, and the date of its inception goes back to 3,460 years after the advent of Sayyidina Adam alayhi salam, and also that the Mughal people, Mongol or Mongol, called this Great Wall. At-Quwa. And the Turks, Burqurqa. Then he has acknowledged that several walls of this nature are found at other places as well. ٹھیک ہے. بہرحال یہاں تک تو ہم نے آج کی کلاس کے اندر پڑھ لیا. اب جو چیز آپ لوگوں کو ہم نے پچھلی کلاس کے اندر کہی تھی بتانے کے لیے، ٹھیک ہے، جو کہ آپ میں سے کسی کو بھی یاد نہیں آئی، وہ یہ تھی کہ ہم نے آپ کو یاجوج اینڈ ماجوج کے بارے میں تین انٹرپریٹیشنز بتائی تھیں. تین. ٹھیک. کہ یہ یاجوج ماجوج جو ہیں وہ کیا ہیں. اوکے. ایک اس میں سے یہ تھی کہ یہ بہت ہی وحشی قسم کے، عجیب و غریب قسم کے لوگ ہیں جو کہ ابھی تک بند ہیں. ٹھیک ہے. ابھی تک جو ہیں یہ یعنی دیوار کے پیچھے بند ہیں، اور قیامت کے قریب ان کی دیوار ٹوٹے گی. ٹھیک ہے. اور یہ سارے کے سارے وہاں سے جو ہے نا وہ نکل آئیں گے، اور نکل کر کے پھر یہ مارنا، قتل کرنا لوگوں کو شروع کر دیں گے. ٹھیک ہے. اور بہت ہی یعنی اس طریقے سے پورے دنیا کے اوپر چھا جائیں گے. اور پھر عیسیٰ علیہ السلام جو ہے وہ اپنے یعنی اللہ کے حکم سے پھر وہ بھاگ کر کے ایک جگہ پر مسلمانوں کے ساتھ جو ہے وہ ریفیوج لیں گے. ٹھیک ہے. یہ ایک انٹرپریٹیشن تھی اس کی. ٹھیک ہے نا. یہ ایگزیکٹلی ایسے پتہ نہیں ہے کہ ایسے ہی ہوگا. دوسری انٹرپریٹیشن یہ تھی کہ یہ جو ٹرکس ہیں، تو ٹرکس جو ہے نا ये याजूज माजूज चूँकि इन्हीं की फैमिली से बिलोंग करते हैं, इन्हीं की नस्ल से, तो इस वजह से टर्क्स जो हैं वो यानी प्लंडर करते रहे हैं पहले भी, और यही जो है ना वो प्लंडर आगे भी जा करके करते रहेंगे। ठीक है, तो इन्हीं की जो फैमिलीज है ना, यही जो इनकी प्रोजिनी है, इनकी जो जो नस्लें हैं, ये फिर जो है दुनिया के अंदर फैल करके इस तरीके से यानी फसाद फैलाएंगी। नॉट द मुस्लिम्स ऑफ टर्की, ठीक है ना, उनकी बात नहीं हो रही, बल्कि टर्क एज एज लाइक मंगोल्स जिनको कह सकते हैं। ठीक है, तीसरी ये थी कि जी ये जो चाइना है, तो चाइना जिस तरीके से पूरी दुनिया की रिसोर्सेज को जो है वो इस्तेमाल कर रहा है, और इतनी ज़्यादा जो है वो यानी वहाँ पर इंडस्ट्रीज लगी हुई हैं कि उन इंडस्ट्रीज को चलाने के लिए पूरी दुनिया से उनको पेट्रोल भी चाहिए होता है, और उनको जो है वो वाटर रिसोर्सेज भी चाहिए हैं, ठीक है ना, और उनको बहुत ज़्यादा जो है ना वो यानी रॉ मटेरियल चाहिए, ठीक है ना। तो इस तरीके से ना दुनिया की रिसोर्सेज जो हैं उनको ये जो चाइना वाले हैं ये पूरी तरीके से प्लंडर कर रहे हैं। ठीक है, इसकी एक बात जो है वो इसको समझने के लिए कि चाइना के अंदर जो ये सब चीज़ें बनती हैं ना मेड इन चाइना, जिनको कि हम अपने घरों में बैठ करके इस्तेमाल करते हैं, हर चीज़ मेड इन चाइना है, ठीक है ना। तो ये जो मेड इन चाइना हमारे पास हर चीज़ पहुंचती है, तो भाई इनको बनाने के लिए फैक्ट्रीज लगी होती है ना, राइट। तो ऐसे तो नहीं ये चीज़ें बन जाती, राइट, ये फैक्ट्रीज के अंदर बनती हैं। फैक्ट्रीज को चलाने के लिए आपको फ्यूल की ज़रूरत पड़ती है, ठीक है, फैक्ट्री ऐसे तो नहीं चल जाती है ना, फ्यूल बर्न करना पड़ता है, और जब फ्यूल बर्न होता है तो बर्न होने के बाद उसका स्मोक भी तो निकलता है ना, राइट। तो फैक्ट्री से खाली चीजें बनकर के जो हमारी आसाइश के लिए, हमारी आसानियों के लिए घर में पहुंच जाती है ना, ये ऐसी नहीं बन जाती, इनके लिए फ्यूल वहां पहुंचाया जाता है, फिर फ्यूल को बर्न किया जाता है, और फ्यूल बर्न होने से स्मोक भी निकलता है। तो चाइना के अंदर इतनी फैक्ट्रीज हैं कि जब उन सब के अंदर ये प्रोडक्शन हो रही होती है, जिस प्रोडक्शन को पूरी दुनिया के लोग इस्तेमाल कर रहे होते हैं, तो उस प्रोडक्शन की वजह से इतना ज्यादा पोल्यूशन क्रिएट होती है, इतनी पोल्यूशन क्रिएट होती है कि वो पोल्यूशन जो है वो विंड के साथ पूरी दुनिया में ट्रैवल करती है, राइट। इतनी स्मोक क्रिएट होती है कि वो पैसिफिक ओशन के ऊपर से होते हुए अमेरिका तक पहुंचती है, इतनी ज्यादा पोल्यूशन क्रिएट होती है, ठीक है ना। तो ऑल ऑफ दीज लग्जरीज दैट वी यूज इन आवर होम्स, राइट, इट कम्स एट अ कॉस्ट, ये फ्री में नहीं आ जाती, सिर्फ हमारे जो हमने चंद पैसे दिए होते हैं ना, सिर्फ उन चंद पैसों की कॉस्ट में नहीं आ जाती, बल्कि बहुत बड़ी कॉस्ट जो है ना वो हम पे कर रहे होते हैं उसके लिए, ठीक है। और उसकी वजह से ये सब ग्लोबलाइजेशन और ग्लोबल वार्मिंग एंड यू नो राइजिंग ऑफ द वाटर्स एंड ना जाने क्या क्या इस किस्म के मसले, ये जो वाइल्ड लाइफ का मर जाना है, ख़त्म हो जाना, ये सारी की सारी चीज़ें जो है ना, ये दिस इज द कॉस्ट दैट ह्यूमन बीइंग्स आर पेइंग फॉर ऑल ऑफ दिस, ठीक है। तो ये तीसरी अंडरस्टैंडिंग थी, एक एक्सप्लेनेशन थी याजूज माजूज के बारे में। और चौथी के बारे में हमने आपसे कहा था कि हम आपको बाद में बताएंगे, ठीक है। तो चौथी इंटरप्रिटेशन जो है उसको थोड़ा सा हम शुरू कर देते हैं, टाइम तो वैसे फिर से ओवर हो गया। तो चौथी इंटरप्रिटेशन की ये है कि याजूज एंड माजूज जो है ना, ये जैसे कि हमने वो हदीस पढ़ी जिसमें कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने एक होल का साइज बताया था ना, तो अब ये होल का साइज बताया तो होल क्रिएट हो गया था, आप सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी में ही क्रिएट हो गया था, फिर ये होल जो है वो डिग करते 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 उन्होंने उस होल को बड़ा किया होगा, और बड़ा करते करते इवेंचुअली इट इज वेरी इजी टू अंडरस्टैंड द फैक्ट कि भाई होल जब बड़ा हो जाएगा तो फिर वो लोग वहां से बाहर निकलेंगे, ठीक है। तो इस वजह से कुछ लोग एक्सप्लेनेशन ये देते हैं याजूज माजूज के बारे में कि याजूज एंड माजूज आर नो लॉन्गर बिहाइंड द वॉल ऑफ ज़ुल्कर्नैन, बिकॉज वॉल ऑफ ज़ुल्कर्नैन जो है वो कोलैप्स हो चुकी है, ठीक है। तो याजूज एंड माजूज के जो वो ट्राइब्स थे ना वॉल के पीछे, ये ट्राइब्स भी जो है वो उस वॉल से आगे आ चुके हैं, ठीक है। लेकिन ये जो आगे आए हैं ना, अभी इन्होंने उस तरीके से फिजिकल किलिंग शुरू नहीं करी है, ठीक है ना, उस तरीके से फिजिकल किलिंग जिसका जिक्र कुरान के अंदर है या हदीस के अंदर है, राइट, वो किलिंग तो होगी ईसा अलैहिस्सलाम के आने के बाद, ठीक है। लेकिन उससे पहले जो इन्होंने, चूंकि ये हैं तो बहुत ही खौफनाक खतरनाक किस्म के लोग, ठीक है ना, दे आर नॉट यानी फ्रेंडली टू अदर पीपल, दे आर नॉट लाइक, ये कोई नेक लोग नहीं है, जैसे कि हमने पीछे भी बात करी है ना کہ یہ کوئی ریلیجس لوگ تو نہیں ہے, دیندار لوگ تو نہیں ہے, بلکہ حدیث سے تو پتہ لگتا ہے کہ یہ تو ایکچولی ایتھیسٹ ہیں, خدا کے وجود کا ہی انکار کرنے والے لوگ ہیں. ٹھیک ہے نا, تو جو خدا کے وجود کا انکار کرتا ہے نا, تو پھر وہ انسانیت کے ساتھ خیر خواہ ویسے بھی نہیں ہو سکتا. ٹھیک ہے, تو اس وجہ سے نا یاجوج اینڈ ماجوج جو ہیں وہ ان ادر ویز اینڈ فارمز دے آر ایکچولی کازنگ ہیووک آن ارتھ, دے آر آلریڈی کازنگ ہیووک آن ارتھ, لیکن وہ ویسا والا ہیووک نہیں ہے جو کہ عیسیٰ علیہ السلام کے آنے کے بعد وہ کریں گے. ٹھیک ہے, تو اس وجہ سے یہ جو لوگ ہیں جنہوں نے یہ والی انٹرپریٹیشن دی ہے نا, تو وہ کہتے ہیں کہ یاجوج اینڈ ماجوج کے ایکچولی تین پیریڈس ہیں. ٹھیک ہے, تین پیریڈس ہیں. ایک پیریڈ وہ ہے کہ جس کے اندر یہ دیوار ذوالقرنین کے پیچھے بند تھے. ٹھیک ہے نا, ایک پیریڈ وہ ہے کہ جس کے اندر یہ دیوار سے باہر آ چکے ہیں. اوکے, لیکن یہ تیسرا پیریڈ جو ہے جو عیسیٰ علیہ السلام کے آنے کے بعد شروع ہوگا, یہ ابھی تک شروع نہیں ہوا. ٹھیک ہے, تو اب اس سے ہمیں فائدہ کیا ہوا معلوم کر کے. ٹھیک ہے, تو اس کے اوپر نا پھر کچھ مزید تفصیل یہ ہے کہ جن لوگوں نے یہ والی تھیوری پیش کری ہے یاجوج اینڈ ماجوج کے بارے میں, ٹھیک ہے, تو وہ لوگ یہ کہتے ہیں کہ بھائی اگر ہم دنیا کے حالات کو دیکھیں نا, ٹھیک ہے, کہ دنیا کے اندر کون اس وقت سب سے زیادہ گلوبل فساد مچا رہا ہے, گلوبل لیول کے اوپر جو پرابلمس جو ہیں جن لوگوں نے مچائی بھی ہیں, تو وہ کون لوگ ہیں گلوبل لیول کے اوپر. ٹھیک ہے, وہ فساد ایسا فساد ہے جو کہ بظاہر نگاہوں سے نظر نہیں آتا, لیکن بیک گراؤنڈ میں یہ بہت بڑا فساد ہے. ٹھیک ہے, تو اس کو وہ کسی کو پتہ ہے کہ یہ کون سا ایسا فساد ہے, کون سا ایسا ہیووک ہے دنیا کے اندر کہ جو کہ بیک گراؤنڈ میں رہتا ہے, نظر نہیں آتا ہمیں سامنے سے, لیکن وہی جو ہے وہ کاز ہوتی ہے سارے کے سارے خرابی کی, سارے کے سارے جو دنیا کے اندر کلنگز ہوتی ہیں اور پلنڈرنگز ہوتی ہیں اور لوگوں کے زندگیاں خراب ہوتی ہیں, تو ان سب کے پیچھے ایک کاز ہے. وہ کاز کیا ہے, جب وہ کاز آپ آئیڈینٹیفائی کر لیں گے تو پھر اس کاز کو کریٹ کرنے والے لوگوں کو بھی آئیڈینٹیفائی کرنا آسان ہو جائے گا. انٹرنیٹ نہیں, انٹرنیٹ تو اس کاز کی وجہ سے کاز ہوا ہے, انٹرنیٹ تو بہت ہی ریسنٹ چیز ہے. نہیں, انٹرنیٹ از ناٹ دی کاز, انٹرنیٹ از اے ریزلٹ آف دیٹ کاز. ٹھیک ہے, پولیوشن نہیں, پولیوشن بھی از اے ریزلٹ. ٹھیک ہے نا, یہ فیکٹریز بنانے کا ریزلٹ ہے نا پولیوشن, اور انٹرنیٹ بھی جو ہے وہ بھی اٹس اے ریزلٹ, اٹس ناٹ اے کاز اٹسیلف. ٹھیک ہے, وہ کاز جو ہے نا ایکچولی بہت ہی بنیادی قسم کی کاز ہے, اور وہ یعنی ایکچولی قرآن اور حدیث سے بھی ثابت ہے. ٹھیک ہے نا, وہ کیا ہے, وہ ہوتی ہے سود. قرآن کی ٹائمنگ ہی غلط ہوئی. اچھا, وہ ہوتی ہے سود, انٹرسٹ جس کو کہتے ہیں. ٹھیک ہے نا, یوزری. ٹھیک ہے, پراپر انگلش ورڈ از یوزری, یو ایس یو آر وائی, اور اردو میں کہتے ہیں اس کو سود. ٹھیک ہے نا, اور عربی میں اس کو کیا کہتے ہیں, ربا. ربا, ٹھیک ہے, تو یہ جو ربا ہے نا, یہ ایکچولی انسانی معاشرے کے اندر فساد کو کریٹ کرتا ہے. ٹھیک ہے, اور یہ پھر فساد جب کریٹ کر دیتا ہے تو اب یہ فساد پھیلتا ہے اور بڑا ہو کر کے پھر یہ بہت ساری پرابلمس کریٹ کرتا ہے. ٹھیک ہے, تو یہ ہے ایکچولی بالکل روٹ کاز کے اوپر ربا. ٹھیک ہے, اب دنیا کے اندر یہ ربا پہلے بھی موجود تھا, نبی علیہ السلام کے زمانے میں بھی تھا, اس سے پہلے بھی تھا. ٹھیک ہے, لیکن یہ اتنا ویل آرگنائز نہیں تھا جتنا کہ آج ہے. تو یہ ویل آرگنائزڈ کس شکل میں ہو گیا ہے, یہ ربا کی ویل آرگنائزڈ فارم کو کیا کہتے ہیں, اینی ون؟ ربا کی ویل آرگنائزڈ فارم, اس کے لیے جی بینکنگ. ٹھیک ہے, بینکس, یہ ربا کی آرگنائزڈ فارم ہے, ورنہ تو انڈیویجولز بھی پہلے سود پہ پیسے لیا کرتے تھے. ٹھیک ہے, تو بینکس جو ہے نا یہ ہے ربا کی آرگنائزڈ فارم, اور بینکس کو ہم جانتے ہیں کہ یہ دنیا کے اندر ہر جگہ پر موجود ہیں. پوری دنیا میں پھیلے ہوئے ہیں, اینڈ دے ایکچولی کنٹرول اکانومیز, پوری پوری دنیا کی کنٹریز کی اکانومیز کو یہ بینکس کنٹرول کرتے ہیں. ٹھیک ہے, اب یہ بینکس بنائے کس نے ہیں؟ یہ بینکس جو ہیں ایک خاص قسم کے جیوز نے بنائے, ایک خاص قسم کے جیوز نے بنائے, سارے جیوز نے نہیں بنائے بلکہ ایک خاص قسم کے جیوز نے بنائے. کیوں سارے جیوز کو ہم نہیں کہہ سکتے؟ اس کی وجہ یہ ہے کہ یہ جو یوزری ہے نا, یہ جوڈائزم کے اندر بھی حرام ہے. سود لینا, سود دینا, یہ صرف اسلام میں حرام نہیں ہے, یہ کرسچینٹی میں بھی حرام ہے اور یہ جوڈائزم میں بھی حرام ہے. ٹھیک ہے, تو بینکس بنائے تو جیوز نے ہیں لیکن یہ سارے جیوز نہیں ہیں بلکہ یہ خاص قسم کے جیوز ہیں. ان جیوز کے لیے ایک ٹرم ہے جس کے بارے میں مزید تفصیل اگلی کلاس میں ڈسکس کریں گے انشاءاللہ. وہ ٹرم ہے ان خاص قسم کے جیوز کے لیے اشکنازی جیوز. اشکنازی ٹھیک ہے, کیا ہے؟ اشکنازی. ٹھیک ہے, اس کے لیے جو بھی اسپیلنگ آپ بنانا چاہیں, اے ایس ایچ کے ای این اے زی آئی, اشکنازی. ٹھیک ہے, تو جو بھی یہ انگلش کا ورڈ ہے بھی نہیں ویسے بھی, تو انگلش میں آپ جس طرح سے بھی لکھنا چاہیں آپ لکھ سکتے ہیں, لیکن یہ ایک خاص قسم کے جیوز ہوتے ہیں who are actually behind the banking system. ٹھیک ہے, تو ان یو نو دا لاسٹ اسٹیٹمنٹ آن دس ٹاپک از کہ یہ جو فورتھ انٹرپریٹیشن ہے یا ایکسپلینیشن ہے یاجوج اینڈ ماجوج کے بارے میں, وہ یہ ہے کہ دے آر ایکچولی دیز اشکنازی جیوز. ٹھیک ہے, دی اشکنازی جیوز, دے آر ایکچولی دا یاجوج اینڈ ماجوج. ٹھیک ہے, ان شاء اللہ اگلی کلاس میں بات کریں گے. السلام علیکم.